किन लोगों पर शैतान का गलबा बहुत होता है? जो लोग छोटी छोटी दीन की बातों के पीछे पड़ जाते हैं, जुजियात में पड़ते हैं, खैर को छोड़कर फिरका वारियत और आपस के झगड़ों को आम करते हैं। शैतान दीन की छोटी छोटी बातें लोगों के सामने लाता है, देखो देखो ये कैसा दीन है, देखो देखो औरतों पे जुल्म है, देखो वो, देखो ये दिस एंड दैट। तो जो दीन के असल पैगाम को छोड़कर जुजवी बातों में पड़ते रहते हैं ना दीनदार, शैतान के तरने वाले बन जाते हैं। दूसरी बात है शिर्क। शिर्क क्या शैतान का? उसकी बात मानना छोड़ दें। रिस्क में हराम हो तो ये शैतान की शराकत है। औलाद की तरबियत में अगर गैर इस्लामी तरीके हैं तो ये शैतान की शराकत है। इससे बचने का एक सबसे आसान तरीका पता क्या है? कि जुबान को आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम से दर रखे, तवक्कुल करते रहे मेरा रब मुझे बचाएगा। हजरत इब्राहिम आग में कूद रहे हैं और उनको यकीन था कि मेरा रब मुझे बचा लेगा। इस दर्जे का इंसान का यकीन हो। अब इसके बाद शैतान की वो साजिश जो वो किताब के साथ पेश करता है, अल्लाह सुब्हान तआला फरमाते हैं आयत नंबर 101, वैज़ा बदलना आयतम मकान आया, और जब हम बदलते हैं एक आयत की जगह दूसरी आयत। कहाँ पढ़ा था आपने ये मजमून? सूरत बकरा आयत 106 में, मा ननसख मिन आयतिन औ नुनसिहा नाति बिखैरिन मिन्हा औ मिस्लिहा, कि हम जो भी आयत भुलवा देते हैं या उसको मनसूख करते हैं तो उससे बेहतर ले आते हैं। याद है आपको वहां यहूद ने एतराज खड़ा था कि इस कुरान में कभी कुछ हुक्म देते हैं कभी कुछ देते हैं, पहले ये मसले थे अब ये है। हालांकि हमने वहां नोट किया था कि इस्लाम में तदरीज है, ग्रेजुअलिटी है। जैसे छोटे बच्चे को आप रोटी नहीं पकड़ाते, पहले दूध फिर सीरियल फिर उसके बाद सॉफ्ट खाने देते हुए रोटी पिलाते हैं, कुरान की तरफ आने वालों के लिए भी यही रूल होते हैं। हम खुद इस पर अमल करते हैं। जब कोई कोर्सेज शुरू होते हैं शुरू में इतनी लीनियंसी कि एक दफा आ जाओ, कदम जम जाएं, जब जरा दिल को लग गई खाने, आहिस्ता आहिस्ता रूल सख्त हो जाते हैं। और ये तदरीज का तकाजा है, ये अकलमंदी का तकाजा है, ना कि इन चीजों को हम अपनी जिंदगी में एक समझें कि जी शुरू में तो बड़ी नरमी थी अब सख्ती क्यों हो गई। इसलिए कि शुरू की नरमी जो होती है उसकी जरूरत है ताकि कदम जमे, और शुरू में सख्ती करेंगे तो पहले ही नहीं कुरान के पास लोग आते तो बाद में कहाँ आएंगे। तो शैतान का एक पसंदीदा शोशा हर दौर में रहा कि कुरान में कॉन्ट्राडिक्शन है। अल्लाह ताला कहते हैं तुम कभी इस बात को नहीं सोचते कि वैज़ा बदलना आयतम मकान आयतिन, हम जब एक आयत की जगह दूसरी आयत लाते हैं तो वो कैसी होती है? पहले से अच्छी होती है। पहले एक साल की इद्दत थी एक बेवा औरत की और अब 4 महीने 10 दिन की इद्दत है। कौन सा हुक्म अच्छा है, पहला के बाद वाला? बाद वाला अच्छा है। आसान हुक्म आ गए हैं। कुरान के कामा सारे ऐसे हैं। शराब 4 किस्तों में हराम हुई, सूद तकरीबन 3 से 4 आयतों के जरिए से हराम किया गया। तो अल्लाह ताला कहते हैं वल्लाहु अलमु बिमा युनज़िलु, अल्लाह खूब जानता है जो वो नाजिल करता है, यानी अल्लाह को हिकमत पता है, उसकी मशीयत का तकाजा है कि हुक्म किस दौर में क्या हो। इसी तरह दुनिया का शुरू देखिए, आदम और हवा थे, सगे भाई बहनों का निकाह होता था, बाद में मना हो गया। सजदा ताज़ीमी पहले अलाउड था, आज इन्हें इस्लाम में अलाउड नहीं है। तो बिल्कुल यही बातें करके कह दी कि अल्लाह को पता है कि किस दौर में क्या जरूरत है। जैसे डॉक्टर्स को पता होता है ना बच्चों को अब क्या दें और बाद में क्या दें उनके ख्याल के मुताबिक, तो अल्लाह कहते हैं कि मुझे नहीं पता कि इंसानों को किस चीज की जरूरत है। लेकिन इस तदरीज को देखकर वो जालिम नबी सल्लम को क्या कहते थे? कालू इन्नमा अंता मुफ्तर नऊज़ु बिल्लाह। और ये मुशरिकीन कहते हैं कि आप तो खुद ही इसको घड़ने वाले हैं जी, आप खुद ही बैठ बैठ के बातें सोचते रहते हैं, फिर कानून बनाते हैं, फिर हमारे सर पे थोप देते हैं। ये बात करते थे, ये आपकी अपनी मर्जी है, जो आपका दिल चाहता है वो आप करते हैं। ये जो लफ्ज़ है ना मुफ्तर, असल में मुफ्तरी था, या गिर गई, और बाब इफ्तियाल से इस्म फाइल का ये सीगा होता है, यानी कि तुम घड़ने वाले हो, ये अल्लाह का कलाम नहीं, क्योंकि अल्लाह का कलाम नहीं बदलता। तो अल्लाह ताला कहते हैं बल अक्सर हम ला यालमून, बल्कि इनमें से अक्सर लोग इल्म नहीं रखते। देखिए यहाँ ला यालमून को नोट करें, इल्म की कमी कुरान की हिकमतें समझ नहीं आने देती। यहां से आप देखिए कि थोड़ी सी बात अगर कर लें तो कुरान पाक में सिर्फ 5 आयतें इस वक्त मनसूख आयतें मानी जाती हैं। शाह वलीउल्लाह रहमहुल्लाह की एक बड़ी मारूफ किताब है अरबी की अल्फाजुल कबीर, उन्होंने सिर्फ 5 आयतों को मनसूख आयतें कहा है। तब्दीली किबला की आयत पढ़ी है पीछे आपने, फिर इसी तरह बेवा औरत की इद्दत, पहले 1 साल थी और अब हो गई, تو منسوخ جو ہے نا، یہ انشاءاللہ آپ کو ایک الگ مضمون میں ہم علوم القرآن جب پڑھائیں گے اینڈ پہ، تو وہاں آپ سیکھیں گے کہ قرآن کے اندر جو نسخ ہے اس کی مختلف صورتیں ہوتی ہیں. حکم موجود ہے، آیت بھی موجود ہے، حکم چلا گیا آیت موجود ہے، حکم بدل کر دوسرا حکم آ گیا. تو یہ سارے علمی باتیں ہیں جو اس وقت ضرورت نہیں، لیکن یہ یاد رکھیے کہ ایک مستقل شرعی اصول ہے. اللہ تعالیٰ نے حکمت کے تحت تدریج کے لیے، حالات کی رعایت کے لیے ایک حکم ایک وقت میں اتارا، پھر دوسرے وقت میں اس کو اٹھا لیا. مکہ کے حالات اور تھے، مدینہ کے حالات اور تھے. مکہ میں آپ کا صبر والا رویہ عام دکھتا ہے، مدینہ میں آپ دفاع والا رویہ دکھتے ہیں. تو ناسخ اور منسوخ کا تعلق حکمت سے ہے. جیسے کوئی ڈاکٹر مریض کو شروع میں تھوڑی سی دعا ٹیسٹ کراتا ہے، اگر ریئیکٹ نہ کرے ٹھیک ہو تو پھر اور بھی دے دیتا ہے. بعض اب آپریشن کرنے سے پہلے پیچ ٹیسٹ کیے جاتے ہیں کہ کہیں اس کو کوئی ریئیکشن نہ ہو جائے. تو اللہ تعالیٰ کی ذات جو ہے وہ حکیم ہے، الحکیم جانتا ہے کہ بندے کو کیا چاہیے، لہٰذا اس چیز کو نہ کریں. یہاں ہم بس اپنے لیے عمل کی ایک بات کر لیتے ہیں کہ بچوں کو بھی جب آپ دین کی طرف لائیں نا تو تدریج کے ساتھ لائیں. نماز کی عادت ڈالنی ہے، 7 سال کا بچہ کیوں گا، آپ 4 سال سے شروع کرتے ہیں. بعض لوگ بہت چھوٹے بچوں پہ سختی شروع کر دیتے ہیں. ایک تو یہ نا کہ بچے اپنے شوق سے آپ کے ساتھ کھڑے ہو جائیں، یہ تو اچھی بات ہے، جو آپ کریں گے وہ بھی کریں گے. لیکن ایک ہے کہ آپ غصے سے کہیں. میں نے کئی بچے سے دیکھے ہیں کہ ماں باپ کے ساتھ کہنے سے شروع میں وہ لگ جاتے ہیں، لیکن ذرا شعور ہوا تو نمازیں بھی چھوڑ دیتے ہیں. یہ ٹھیک طریقہ نہیں ہے. آہستہ آہستہ لائیں، شروع میں فرائض کی عادت ڈالیں، عادت ہو جائے گی، ہوتی جائے گی، پھر سنتیں، پھر نوافل، پھر ان کو اذکار پہ لائیں، پھر اس طرح کریں کہ جتنا زیادہ آپ تدریج کا معاملہ کریں گے اتنا اس کے اندر علم جو ہے وہ جذب بھی ہوگا. اسی طرح جو قرآن کی تفسیر کرے اس کو ناسخ اور منسوخ کا علم ہونا لازم ہے. غالباً حضرت علی تھے یا ابن عباس تھے، تو انہوں نے ایک شخص کو دیکھا کہ درس دے رہا ہے مسجد میں. اس کے پاس گئے، کہنے لگے یہ بتا کہ قرآن کا ناسخ اور منسوخ کیا ہے. اس کو نہیں پتا تھا، تو کہنے لگے کہ آج کے بعد تجھے حق نہیں پہنچتا کہ تو کسی کو قرآن کی تفسیر کرے. کیوں؟ دیکھیے مثال سے سمجھیے، ناسخ اور منسوخ کا فرق نہ ہو، قرآن پڑھ رہے ہیں، 1 سال کی عدت والی آیت آ گئی، کیا تفسیر کر کے آئیں گے؟ نہیں، اختیار کا تقاضا ہے کہ 1 سال بھی عورت عدت کر لے، پتہ ہی نہیں ہے کہ یہ حکم تب چلا گیا. تو ناسخ پہ حکم پہ عمل کرا دیں گے، اور جو منسوخ ہے اس کو ہو سکتا ہے کہ آپ عمل میں لے آئیں. تو اللہ تعالیٰ کہتے ہیں آیت نمبر 102 کو دیکھیے، اسی مضمون کو آگے تھوڑا سا سمجھیں گے. قل نزلہ روح القدس من ربک بالحق، آپ کہیے کہ اسے نازل کیا ہے روح القدس نے آپ کے رب کی طرف سے حق کے ساتھ. سمپل سی بات ہے، اللہ نازل کرتا ہے روح القدس کے ذریعے. جبرائیل تو بیچ میں کیریئر ہیں صرف، کرتا کیوں ہے؟ اب یہاں آپ ہائی لائٹ کریں ناسخ اور منسوخ کی حکمت کیوں تھوڑا تھوڑا کر کے اترا. لیثبت الذین آمنوا، تاکہ وہ ثابت قدم رکھے اہل ایمان کو. دیکھیے اب آپ نے بھی تو قرآن پڑھ ہی لیا نا، 14 سپارے تو ماشاءاللہ ہونے والے ہیں نا. کیا آیتیں ایسی نہیں تھی جو اس دور کے حالات کے مطابق اللہ کے نبی کے دل کو جماتی؟ تسلیاں، دلاسے. کافر آپ کو ستاتے، اللہ تعالیٰ قرآن میں اتار دیتے کہ آپ غم نہ کریں، آپ کے دل کو سکون ہو. کبھی نبیوں کے قصے، کچھ آیتیں یا سلونا کا سے شروع ہوئیں، صحابہ سوال پوچھتے تھے، اب اللہ کے نبی اس کے جواب میں خود تو نہیں بولتے. تو قرآن کا تھوڑا تھوڑا نازل کرنا کیوں تھا؟ تاکہ ثابت قدمی آئے، قدم جمے. آپ بارش دیکھتے ہیں نا، ایک بارش ہے، ایک دم سرلاٹے دار بارش ہوئی، لگتا ہے جل تھل ہو گئی، 15 منٹ میں ختم، تھوڑی دیر میں خشک بالکل، پھر سورج نکل آتا ہے. اور ایک ہلکی ہلکی ریم جھم ریم جھم، 4 دن بارش چلی، کس کا اثر زیادہ ہے؟ ہلکی بارش کا اثر زیادہ ہے. دورہ قرآن دیکھ لیجئے، سرلاٹے دار بارش ہوتی ہے، روز کا ایک پارا، 30 دن میں دل ہرے ہوتے ہیں، اور اگر عید کے بعد ایک ہفتہ چھٹیاں کر کے بیٹھ جائیں تو وہ ہریالی گئی، ختم، بس سبزہ گیا. لیکن یہ جو قرآن آپ پڑھ رہے ہیں یہ کیا؟ آپ تھکے ہیں، آپ بور ہو، لیکن اس کا فائدہ آپ کو ہو رہا ہے، صبر آ رہا ہے آپ کے اندر، جماؤ آئے گا. تو اللہ کہتے ہیں لیثبت الذین آمنوا، تاکہ وہ ثابت قدم رکھے ایمان والوں کو. سورۃ فرقان آیت 32 میں بھی یہی آتا ہے، کذالک لنثبت بہ فؤادک، اسی طرح تاکہ ہم آپ کے دلوں کو ڈھارس دیں. ورتلناہ ترتیلا، اور ہم نے اس کو ٹھہر ٹھہر کر پڑھ کر سنایا ہے. تو گویا کہ آپ سب سمجھ گئے اس قرآن کا سب سے خوبصورت انداز کیا ہے، کہ اس کو تھوڑا تھوڑا کر کے پڑھا جائے، سکون کے ساتھ، تدریج کے ساتھ. یہ جو سال 1.5-2 سال کے جو کورسز ہوتے ہیں، یقین کریں یہ ہمارا ایسٹ ہے. आज भी ऑनलाइन पे जितने भी कोर्सेज हैं माशाल्लाह जो साथी हैं हमारे सामने, इसमें 98% लोग वही हैं जो हमारे ये कोर्सेज करने के बाद आगे सामने आते हैं। दौरे कुरान में आपको पता है कि 600-700, 500-600 तो आम है, रजिस्ट्रेशन यहाँ तक जाता है अल्लाह की तौफीक से, मुझे नहीं पता इस साल कितना हुआ है। लेकिन जो असल टीम बनती है ना, जितने साथी हैं वो सब सवीलुल जन्ना कोर्सेज में से निकलते हैं, कि उनको पता है कि क्या हो रहा है। आज माशाल्लाह फिर हमारी ज़िंदगी का एक बड़ा अहम दिन है, क्योंकि हमारा एक नया कोर्स शुरू हो रहा है। मैं इसको इस तरह सोचती हूँ कि इसमें से अल्लाह ने किन को चुना है, और जो पिछले साल के साथी होते हैं जो कई सालों से कर रहे हैं कोशिश, उनमें से अब लोग एडमिन बनते जा रहे हैं। ये तरतीब है, दुआ करें इसी में ज़िंदगी चली जाए, ख़त्म। हमारा काम इतना है, सीखें सिखाएं तड़पें काम करें जो कर सकते हैं किया और ख़त्म हो गया। कुछ साथी वो एक कोर्स में भी हेल्प करते हैं फिर अगले में करते हैं, करते ही रहते हैं माशाल्लाह। वो अगले कोर्स में भी कहते हैं हम ही कर लेंगे, क्योंकि उनके पास सहूलत है वो कर लेते हैं। कुछ के जिन्हें उनके हालात का तकाजा है वो आगे ज़्यादा हेल्प नहीं करते, वो अपने घरों में काम है, कोई पेपर चेक करता रहता है, कोई कुछ करता है। एक माशाल्लाह अल्लाह ने खेती तैयार कर दी ना, तो आप भी अपने ऊपर इसको लें। जितनी बड़ी नेमत उतनी बड़ी पूछ। कुछ साथियों को सिर्फ 30 दिन कुरान की नेमत मिली दौरे कुरान में, आपको अगर इसमें 285 दिन भी मिल गए तो आपका हिसाब कितना सख्त है। फिर अगर आपसे कोई फसल ना निकले, फिर बंजर के बंजर, फिर जहां से आए थे वहीं चले जाएं, वही मोहब्बतें वही दुनिया वही दुनियादारियां, तो तवक्कुल किधर और ईमान किधर है। तो अपने आप को जिवाएं, आप इधर से नहीं जाना कहीं। मैं अक्सर अपने दिल को भी ये कहती हूँ, और अल्लाह ताला ने आज तक तो बात पूरी कराई भी है, मौत तक कराता रहे, कि शादी होती है ना उससे पहले 100 दफा सोचता है इंसान, इधर करें उधर करें, कितने रिश्ते आते हैं। जब शादी हो जाती है तो क्या पैगाम देते हैं बच्चियों और बच्चों को, कि बेटा अब इधर ही रहना है, तुम्हारा यही नसीब था। अब कोई बहुत बड़ा गैप ना आ जाए, अदरवाइज छोटे छोटे इख्तलाफ आते हैं, इट्स ओके। मैं सोचती हूँ कि अल्लाह ने अब हमें चुन लिया ना, तो बस अब इधर दिल बंध गया, अब अल्लाह इधर से ही दुनिया से ले जाए। कहीं ना कहीं तो जमेंगे, कहीं ना तो कहीं जुड़ेंगे, और जो इधर के उधर लुढ़कते पुड़कते हैं वो कहीं के भी नहीं होते। हर जगह वालों को यही कहते हैं हम उधर उधर जाएं, पता चलता आज उधर भी नहीं है, उधर भी नहीं। वो कहते हैं ना कि धोबी का कुत्ता ना घर का ना घाट का। तो कुरान के साथ बंधने से तब्दीली आती है। और मैं जब ये लफ्ज पढ़ती हूँ ना, नज़ला हो, तो मेरे दिल में हल्की हल्की बारिश, आहिस्ता आहिस्ता नाजिल करना। एक होता है अनजला, कुरान में वो भी आता है, अनजला एकदम बारिश, उंडेल दिया ग्लास किसी के सर पे, और नज़ला युनज़िलु तंज़ील, स्लोली स्लोली थोड़ा थोड़ा करना, बदलते हुए हालात के साथ। आप देखिए कि आप यहाँ पढ़ते हैं तो क्या इस 1.5 साल में आपके अपने जिंदगी के हालात के मुताबिक नहीं आयतें आई? और आज भी जो आयतें हम पढ़ रहे हैं, आप जितने साथी बैठे हैं हर एक को लगेगा ये मेरी आयतें हैं, कुरान वही है। आप कहेंगे हो सकता है मुझे आपके हालात पता है, मैं आपको सुना रही हूँ, आप ही नहीं आयतों की तफसीर पिछले साल की तफसीर की सुने, उस दिन तो आप मेरे पास नहीं थे, फिर भी आपको वही लगेगा कि ये तो मुझे सुना रही है। ये है कुरान की खूबी, तसल्लियाँ, दिलासे, सुकून, तुम्हें अल्लाह ताला तसल्लियाँ देता है। और इंसान के लिए जो दीन है ना, ये अल्लाह ताला की बहुत बड़ी रहमत है। इस तरह से इंसान को इन चीज़ों में लेके आता है कि किस तरह से। और आप इसको यहाँ एक आखिरी बात करके आगे चलती हूँ, न्यू मुस्लिम्स जो कन्वर्ट होते हैं, कभी उनसे वो एक्सपेक्ट ना करें जो आज आप अपने आप से करते हैं। मुसलमान होके लोग अभी तक नमाज नहीं पढ़ते, पता है आपको, कुरान की तो मैं बात बात में करूं, कितने लोग हैं जो मुसलमान हैं जद्दी पुश्ती और वो कुरान पढ़ चुके हैं आटे में नमक। तो आप किसी न्यू मुस्लिम से ये फतवा दे दें कि आप चूंकि ये कुरान नहीं पढ़ने आ रहा तो ये इस्लाम से भाग गए, ये नमाज नहीं पढ़ रहा तो अब ये इस्लाम से दूर हो गए, कभी ऐसा ना सोचे। वो जात है रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुंका रहमतन इन्नका अंतल वहाब। अल्लाह के नबी के मिजाज में भी यही अंदाज था, आप चूंकि हिकमत अमेज थे ना, तो बाज़ लोग आपको उसकी वजह से मुफ्तर कहते थे। ये भी एक बड़ी बात है, साहिब कुरान को जरूर ही हिकमत आनी चाहिए। बात बदल लेते हैं जी, हालात जैसे हों वैसी बात करते हैं, तो ये तो अकलमंदी होती है। सर पे भारो के आओ हमें मारो, अल्लाह के नबी का मक्की दौर देखिए, मदनी देखे, तो मुख्तलिफ शख्सियात हैं। इसी तरह एक उस्ताद जो है उसका मामला स्टूडेंट्स के साथ बिल्कुल और होता है, साथी हेल्प करने वालों के साथ और होता है, और गेस्ट के साथ बिल्कुल और होना चाहिए। ہر ایک کو ایک ہی لاٹھی سے نہیں ہانک دینا. تو بہرحال دعا کریں ہم سب اپنے لیے کہ اللہ تعالیٰ اس قرآن کو پڑھنے کے ساتھ ساتھ ہمیں حکمت عطا فرمائے, اس طرح سے ہم اس کو لیں. پھر آپ دیکھیں گے کہ یہ ساری بات جو ہے انشاءاللہ ہمارے لیے آسان ہو جائے گی. پھر اس کے بعد آپ دیکھیے دوسری خوبی. پہلی خوبی ادھر کیا ہے, لیو سب بتا, قرآن دلوں کو تھامتا ہے. اور اب اگلی خوبی, وہ ہدوں و بشرا للمسلمین, یہ ہدایت اور خوشخبری ہو فرما برداروں کے لیے. جیسے جیسے حالات میں تبدیلی آ رہی ہے, ویسے ویسے اس قرآن کے ذریعے سے مسلمانوں کی رہنمائی کا کام کیا جا رہا ہے. مکی حالات میں کہانیاں سنائی گئیں, سٹوریز آف پروفٹ, مدینہ میں آ کے سورت مائدہ, سورت نساء اور اس طرح کی اصول والی اور فروعات والی آیتیں آنے لگ گئیں. تو قرآن بدلتے حالات کے ساتھ ساتھ انسان کو لے کے چلتا ہے. تو قرآن کی تین خوبیاں کون سی ہم نے پڑھی اس آیت میں, دلوں کو جمانا. آپ کا دل جم رہا ہے اس قرآن کے ساتھ؟ کتنے لوگ سوچتے ہیں کہ اب قرآن کو میں جذب کر رہی ہوں, جس کو میں اپنے لفظوں میں ایسے انجوائے کرتی ہوں کہ جیسے موڈ بنتا ہے نا, مزاج بن جاتا ہے. جیسے آپ نئے نئے یورپ میں آ گئے تو یہاں کا ویدر, یہاں کی سڑکیں, حالات فرق تھے نا. پھر دو چار چھ سات مہینے میں کیا, اب آپ کہتے ہیں نو آئی ایم فائن. مجھے ایسے لگتا ہے کہ 14 پارے پڑھنے پہ اب یو آر فائن نو. اب وہ ایک دم اندر سے ہاں ہو نہیں اٹھتی قرآن کا حکم سن. کیسا ہے کہ ابھی بھی سن کے لگتا ہے ہائے کیا مصیبت ہے, مزاج مطلب میچنگ ہونے لگتی. شادی نہیں نہیں ہوتی, ہر وقت ہی مزاج ہی فرق ہے. وہ کچھ سوچ رہے ہیں, ہم کچھ, لڑائی نہ بھی ہو لیکن سمجھ نہیں آتی اسی کیسا مرد مل گیا. اور ان کو بھی نہیں سمجھ آتی ہوگی یہ کیسی لڑکی مل گئی ہے, لیکن شکر ہے شروع میں زبان اندر ہوتی ہے, بعد میں تو باہر آ جاتی ہے. پھر دو چار دس سال کو پہلے ہی پتا ہوتا ہے اب یہ کیا ریئیکٹ کریں گے. ان کو بھی پتا ہوتا ہے کہ آج اللہ کی بندی بولی کیوں نہیں, گزارا ہو رہا ہے, چلتا جائے گا. جیسے گزر گئے اب آگے بھی گزریں گے. تو میچنگ ہونے لگتی ہے, جیسے سنکنائز ہوتی ہے نا چیز, اس طرح قرآن کے ساتھ بندے کا دل ملنے لگتا ہے. اس کو محسوس ہوتا ہے کہ قرآن حقیقت میں میری روح کی غذا ہے. تو لہٰذا یہ پھر بشرا بنتا ہے, پھر یہ رحمت بنتا ہے. اور آپ کو پتا ہے کہ قرآن کی یہ جو دو خوبی ہے نا, بشرا, نوٹ کریں اس کو, خدن اور بشرا. آج میرے اور آپ کے لیے قرآن خدن کب ہے؟ جب اس کو تفسیر سے پڑھتے ہیں, گائیڈ لائن ہے نا. اور قرآن بشرا کب ہے؟ جب آپ اس کو اچھی تجوید کے ساتھ پڑھتے ہیں. غلط قرآن پڑھنے میں تو خوشخبریاں نہیں ہیں نا, ستر ستر نیکیوں کی. تو قرآن کو سمجھ کے پڑھنا, ٹو انڈرسٹینڈ دس از ہدن, گائیڈنس. قرآن از اے گائیڈ بک. اور بشرا, خوشخبری کب ہے؟ جب آپ اس کو ٹھیک طریقے سے پڑھتے ہیں. اور دعا کیجئے کہ اللہ ہمیں ان دونوں کو ٹھیک کرنے کی توفیق دے. لیکن ذرا سوچئے لوگ اللہ کے نبی پہ کیا الزام لگاتے تھے. آیت 103, وَلَقَدْ نَعْلَمُ أَنَّهُمْ يَقُولُونَ, اور وہ کہتے ہیں ہمیں خوب معلوم ہے. اللہ تعالیٰ کہتے ہیں ہمیں پتہ ہے لوگ آپ کو کیا باتیں کرتے ہیں. کیا کہتے ہیں؟ یہاں سے آپ ہائی لائٹ کر لیجئے, اِنَّمَا يُعَلِّمُهُ بَشَر, وہ کہتے ہیں اس کو تو ایک انسان سکھاتا ہے. یہ مشرکین کا ایک بڑا ہی بے ہنگم قسم کا الزام تھا اللہ کے نبی پہ. بھئی اس میں کیا اعتراض ہے کہ یہ مان جاؤ کہ فرشتہ آتا ہے اور اللہ کا کلام ہے؟ اعتراض یہ تھا کہ پھر اس کو نبی ماننا پڑے گا. تو چونکہ آپ کو نبی نہیں مانتے تھے نا, تو کہتے تھے کہ آپ کو کوئی سکھاتا ہے. اور جس شخص پر الزام لگاتے تھے نا, اللہ کہتے ہیں لسان الذی یلحدون الیہ اعجمی, یہ لوگ جس کی طرف غلط طور پر منسوب کر رہے ہیں اس کی زبان تو ان کے بقول اعجمی ہے. جبکہ یہ قرآن کیسا ہے, وَحَذَا لِسَانٌ عَرَبِيٌّ مُّبِينٌ, یہ قرآن تو فصیح عربی زبان میں ہے. نبی صلی اللہ علیہ وسلم کی زبان سے جب یہ ہیرے موتیوں جیسے لفظ سنتے تھے نا, تو دل پہ اثر تو ہوتا تھا. اب مانے کیسے کہ یہ نبی ہے؟ تو کہتے اچھا اچھا وہ فلاں آپ کو سکھاتا پڑھاتا ہے. مکہ میں کچھ ایسے لوگ تھے, غلام بھی تھا کوئی, اور کچھ جیسے سٹرینجر نہیں ہوتے دوسرے شہر سے آ کے بیٹھے ہوئے لوگ, ان میں سے کچھ لوگ تھے. اللہ کے نبی غریب دوست تھے. یاد رکھیے کہ اللہ کے نبی کو چھوٹے لوگوں میں بیٹھنا پسند تھا. آپ فارغ وقت میں ان غلاموں کے پاس چلے جاتے, ان سے باتیں کرتے, ان کی داد رسی کرتے. جب آپ کو ان کے پاس اٹھتا بیٹھتا دیکھتے اور اس کے بعد قرآن کی جب یہ آیتیں نازل ہوتی, تو کہتے اچھا جی یہ ادھر جا کے بیٹھے تھے نا, اس سے یہ سیکھ کے آ گئے, ان کے بارے میں یہ کہنے لگے کہ یہ باتیں کرتے ہیں. ایک روایت میں ایک شخص کا نام تھا جبر, عامر بن الخزرمی کا ایک رومی غلام تھا, روم کا تھا, عرب بھی نہیں تھا وہ شخص, عجمی. اسی طرح خویتب بن عبد العزہ کا ایک غلام تھا, عائش یا یعیش اس کا نام آتا ہے. ایک روایت میں یسار نام کا ایک شخص ہے جس کی کنیت ابو فکیحہ تھی، یہ مکہ کی ایک یہودی عورت کا غلام تھا۔ اسی طرح ایک اور نام ہے بلعان یا بلعام، رومی غلام تھا۔ بس ان کے پاس اللہ کے نبی اٹھتے بیٹھتے تھے تو یہ ان کی طرف اشارہ کرتے تھے کہ یہ اللہ کے نبی کو سکھاتے ہیں، تو اللہ کہہ رہے ہیں جو سکھاتے ہیں ان کو تو خود عربی نہیں آتی، وہ تو خود عجمی ہے، تو تم سوچو، کبھی سوچتے ہوئے بھی تو سوچو کہ کون اس کو سکھاتا ہے جس کو عربی نہیں آتی۔ بات یہ ہے کہ تمہیں ماننا نہیں ہے، تم ماننا نہیں چاہتے نا، اس لیے تمہیں پتہ کہ اس ماننے کے پیچھے پابندیاں لگتی ہیں۔ تو فرمائے ان الذین لا یؤمنون باللہ، یقیناً جو لوگ اللہ کی آیتوں پر ایمان نہیں لاتے، دعا کریں اللہ ان میں نہ کرے، لا یہدیہم اللہ، پھر اللہ بھی ان کو ہدایت نہیں دیتا۔ اتنا بڑا اللہ تعالیٰ کا انتقام ہے ایمان نہ لانے والوں پہ کہ اللہ پھر ان کو ہدایت ہی نہیں دیتا۔ اور دوسرا ان کے ساتھ وَلَهُمْ عَذَابٌ عَلِيمٌ، ان کے لیے دردناک عذاب ہے۔ بات وہی ہے کہ اللہ زبردستی کسی کو نہیں پکڑتا، اللہ کی ذات اس کو ہی لاتی ہے جس کے اندر تڑپ ہے، طلب ہے۔ آپ خود سوچیں ہمارے اندر طلب اور تڑپ ہے تو اللہ تعالیٰ آپ سے کام کرائے گا۔ آج آپ کے تڑپنے کے دن ہے، یقین کریں قرآن پڑھنے کے دوران اگر آپ نہیں تڑپ رہے نا، پلانس نہیں بنا رہے، ڈریمنگ نہیں کر رہے، خواب نہیں دیکھ رہے، کل کچھ بھی نہیں ہوگا، الا ماشاء اللہ پھر کوئی چوٹ پڑتی ہے زندگی میں تو پھر پڑتا ہے بندہ کہ ہائے میں تو قرآن پڑھی نہیں ہوں۔ یہ میں آپ کو بڑے مشاہدے سے بتا رہی ہوں، وہی لوگ ہمارے سامنے آتے ہیں کورسز کے بعد ہیلپرز میں، جن کی کوششیں اور جن کی تڑپ اور بینگ انیشیٹو اور ڈسپلنڈ اور اپنے آپ کو ایسے پیش کرتے ہیں کہ مارو کوٹو جو مرضی کرو، ہم بس اب جم گئے ہیں۔ وہ آگے آتے ہیں، پانچواں پارا، چوتھا پارا، تیسرا پارا، ہر پارے میں کچھ نہ کچھ ہے۔ اور جب ہم دسواں گیارہواں پارا پڑھتے ہیں سورۃ توبہ اور انفال، یقین کریں بہت سارے چہرے آگے آ جاتے ہیں، اور آج تک 98% بالکل فگر صحیح رہے، کوئی نیا بندہ بعد میں اینڈ پہ آتا ہے۔ اور جو یہ سوچتے ہیں ایک دفعہ قرآن پڑھ لوں پھر آگے چلوں گا، وہ نہیں آتے۔ یہ بالکل ایسے ہی کہ جب کسان گوڈی کرتا ہے نا، تو گوڈی کر کے بیج ڈالے گا نا، مٹی نرم ہے تو بیج ڈال دو تو پودا اگائے گا۔ وہ کہے پہلے ذرا ساری گوڈی کر لوں، جب ساری کھیتیاں کر دی تو شروع میں جو تھی وہ تو بارش پڑی تو سخت ہو گئی۔ تو اس وقت فیصلے کریں، پھر اللہ آپ کو راہ دکھائے گا۔ یہ میرے اور آپ کے لیے کہ جب تک لوگ خود سے نہیں چاہیں گے، اللہ تعالیٰ ان کو اس چیز کی طرف نہیں لائے گا۔ باقی رہ گئے نبی پہ الزام لگانے والے، نعوذ باللہ ہمارے نبی کو ایسی باتیں کرنے والے، تو کائن نما یفتر الکذب الذین لا یؤمنون بآیات اللہ، جھوٹ تو وہی لوگ گھڑتے ہیں جو اللہ کی آیتوں پر ایمان نہیں رکھتے۔ اولئک هم الکاذبون، اور یہی لوگ ہیں جو جھوٹے ہیں، یعنی یہ اللہ کے نبی کو جھوٹا کہنے والے خود جھوٹے ہیں۔ دل میں چونکہ آخرت کا یقین نہیں ہے تو پھر ان کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات کیسے اچھی لگے گی؟ تو لہٰذا ایسے لوگوں کو ان کی باتوں پہ مت آؤ، ان کو پیچھے کر دو۔ یہ مفتر نہیں ہے، یہ کوئی راتوں کو کھڑا ہوا کلام نہیں ہے کہ رات کو ڈرامے میں دیکھا اور صبح آ کے سٹوریز کی طرح بنا کے پیش کر دیا۔ تو لہٰذا تم نبی پر الزام لگانے والے خود اس بات کی دلیل دے رہے ہو کہ تم جھوٹے ہو۔ وَأُولَئِكَ هُمُ الْكَاذِبُونَ، کل کے دور کے لوگ ہوں یا آج کے دور کے لوگ ہوں، یہ سب وہ لوگ ہیں جو اللہ کے دین پر اعتراض کرتے ہیں اور الزام کرتے ہیں۔